एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी हाम्रो दैनिक जीवनमा सरकार राख्ने विविध विषयमा केन्द्रित रेडियो बहस कार्यक्रम हो। यो कार्यक्रम अहिले देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोका साथै हाम्रो पात्रो मोबाइल एप र एन्टेना फाउन्डेसन नेपालको वेबसाइटमा पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। साथै तपाईँ नेपाल चौतारी सामाजिक सञ्जाल फेसबुकबाट पनि प्रत्यक्ष रूपमा हेर्दै र सुन्दै हुनुहुन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा हरेक दिन बिहान सभा 8 बजेदेखि 9 बजेसम्म प्रसारण हुन्छ। नेपाल चौतारीमा हामी सातै दिन सात प्रश्नहरूको साथमा आउने गर्छौँ।
लैङ्गिक विभेद र असमानता विरुद्ध नागरिक खबरदारी।
कुनै पनि फेस्टिभल चाहिँ महिला मैत्री छैन नि, घरभित्रको काम महिलाको हो भन्ने एक प्रकारको स्टिग्मा हुन्छ नि, त्यो चाहिँ हाम्रो समाजमा छ।
जहिले पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई दिने अधिकारहरूको कुरामा सरकार चाहिँ नेगेटिभ हो कि किन हो, तर उहाँहरूले छुटाइराख्नु भएको छ।
महामारी नियन्त्रणका लागि विज्ञ र राज्यका जिम्मेवार निकाय बीच संवाद।
ट्रेस र आइसोलेटमा त हामी असाध्यै नै राम्रोसँग चुक्यौँ, गरेकै छैनौँ अहिलेसम्म। हामीले कन्ट्याक्ट ट्रेसिङ जसरी हुनु पर्थ्यो,
अनि आफ्नो स्वास्थ्यको बारेमा ध्यान नदिने, अनि म मन परी गर्छु अनि सरकारले ठिक गर्नुपर्छ भन्ने पनि फर्क हुन्छ।
विविध विचारको मदानी नेपाल चौतारी।
हामीले आजसम्म त्यो समावेशिताको हिसाबले जति उपलब्धि प्राप्त गरेका छौँ, उपलब्धिको पाटोलाई हामीले देख्दै नदेखेर अँध्यारो पाटो मात्र हेर्नु चाहिँ हुँदैन।
प्रसारण सहकार्य ब्रडकास्टिङ एसोसिएसन अफ नेपाल बान।
आजको कार्यक्रममा चाहिँ हामी विपद जोखिम न्यूनीकरणका नीति नियम बनाउँदै गर्दा त्यस्ता नीति नियमहरू अपाङ्ग मैत्री बनिरहेका छन् कि छैनन्, नीति निर्माण गरिरहँदाखेरि चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता कस्तो छ, कसरी सहभागिता गराइन्छ, जस्ता सवालमा रहेर छलफल गर्दैछौँ आजको कार्यक्रम नेपाल चौतारीमा। कार्यक्रममा तपाईँ पनि सहभागी भई आजका अतिथिलाई प्रश्न वा जिज्ञासा राख्न सक्नुहुन्छ। तपाईँको सहभागिताका लागि हामीसँग 2 फोन नम्बरहरू छन्। यदि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013457 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9815075008 फोन गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। आजको विषयवस्तुमा छलफल गर्नका लागि हामीसँग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव जनार्दन गौतम हुनुहुन्छ, उहाँ त्यहाँ प्रवक्ता पनि हुनुहुन्छ। त्यसै गरी नेपाल अपाङ्ग महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश लामा पनि हामीसँग हुनुहुन्छ। यहाँहरू दुवैजनालाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
धन्यवाद।
धन्यवाद
हजुर। जनार्दन सर, आराम हुनुहुन्छ?
ठिक छ
हजुर। आजको अब म विषयवस्तुमा प्रवेश गर्न चाहेँ। जनार्दन सर, जुन तपाईँ संस्थामा हुनुहुन्छ नि, जुन संस्थामा हुनुहुन्छ, अलिकति भन्दिनँ त्यसले के काम गर्छ, अहिलेका दिनमा के काम गरिरहेको छ, यहीँबाट सुरु गरौँ न आजको बहस छलफल।
यहाँलाई नै थाहा छ, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिकल्पना गरेको छ र त्यही परिकल्पना अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण 2076 मङ्सिर 29 कार्यकारी प्रमुखको नियुक्तिसँगै यसको स्थापना भएको हो र गृह मन्त्रालयबाट कर्मचारी खटरपटन गरिसकेपछि यो गत वैशाखदेखि यसले कार्य प्रारम्भ गरेको हो र विशेष गरी सङ्घीय तह, प्रादेशिक तह र स्थानीय तहसँग एउटा समन्वयकारी भूमिका निर्वाह गर्दै विपदका चारवटै चरणको बारेमा, विपद पूर्वको सन्दर्भमा विपद जोखिम न्यूनीकरणका कामहरू गर्ने, पूर्व तयारीको काम, त्यस्तै गरेर प्रतिकार र पुनर्लाभ र पुनर्निर्माणसम्मको कामहरूमा एउटा समन्वयकारी भूमिका निर्वाह गर्ने र यो विपदसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने लगायतका काम गर्ने गरी एउटा पूर्ण रूपेण विपदमै समर्पित संस्थाको रूपमा यसको स्थापना भएको हो।
हजुर, अहिले चाहिँ यतिखेर के चाहिँ काम भइरहेको छ भनेर मैले सोध्न खोजिरहेको छ। आजका दिन, आज भोलिका दिन
खास गरी अब नेपाल एउटा विपदका दृष्टिकोणले उच्च जोखिम भएको मुलुककै रूपमा चिनिन्छ र विशेष गरी समुद्र तटीय क्षेत्रमा हुने विपद बाहेक सबै किसिमका विपदहरूबाट वर्षेनी नेपाल प्रभावित हुँदै आएको अवस्था छ र अहिले विशेष गरी अहिलेको सन्दर्भमा हेर्दाखेरि शीतलहर हिमपात हिम आदि लगायतका विपदले जनजीवन प्रभावित भएको अवस्थामा त्यसलाई हामीले कसरी न्यूनीकरण गर्न सकिन्छ र विशेष गरी आगजनीका घटनाहरू पनि देशका विभिन्न भागमा घटेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न निराकरण गर्नको लागि अब सङ्घीय सरकारको तर्फबाट विपद प्राधिकरणले प्रादेशिक सरकार जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहसित पनि समन्वय गरेर त्यसलाई कसरी नियन्त्रण गर्ने कसरी न्यूनीकरण गर्ने र कसरी पूर्व तयारी गर्ने भन्ने सन्दर्भमा नै यो प्राधिकरण अहिले केन्द्रित भएको अवस्था छ।
हजुर रमेश सर।
हजुर हजुर सर।
हजुर तपाईँको बुझाइमा चाहिँ यो जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई तपाईँले कसरी बुझ्नु भएको छ यो कति सहभागितामूलक छ?
अब राज्यको दायित्वभित्रै पर्ने विषय पनि हो यो। जस्तै नेपाल अत्यन्त जोखिम छ, विभिन्न प्रकारको घटनाहरू घट्छ बेला बखतमा, अघि हाम्रो सरले पनि भन्नुभयो। त्यसको लागि त्यो अवस्थामा नागरिकहरूलाई समुदायहरूलाई त्यो विपदको अवस्थाबाट जोगाउने र त्यो परिस्थितिबाट फेरि सामान्य बनाउने जिम्मा त पहिलो कुरा दायित्व सरकारकै हो। त्यस कारणले पनि अब सरकारले आफ्नो दायित्व पुरा गर्नको लागि सरकारले नीति बनाएर त्यो नीति अन्तर्गत रहेर कार्यक्रमहरू सञ्चालन गरेर त्यो अवस्था सामान्य बनाउनको लागि नै भनेर यो धेरै पहिला पनि विभिन्न फरक फरक जिल्लामा जिल्ला स्तरको विपद व्यवस्थापन भनेर अहिले आए पनि पहिला दैवी प्रकोप भनेर जुन समितिहरू स्थापना भएर क्रियाशील पनि थियो त्यसको लागि भनेरै राज्यले अहिले यो पछिल्लो समय विभिन्न फरक फरक किसिमको विपदहरू भोग्नु परेपछि अलि यसमा सचेत भएको अथवा यसमा अलि संवेदनशील भएको जस्तो देखिन्छ। किनभने नत्र भने राज्यले यसलाई ऐनकै रूपमा किन फेरि सम्बोधन गरेर कानुन बनाउनु पर्थ्यो र योभन्दा पहिलाको व्यवस्था भएको नीति नियम र पछिल्लो नीति नियम चाहिँ अलि बढी यो सवालमा संवेदनशील भएको भन्ने देखिन्छ। जुन ऐनमा लेखिएको व्यवस्थाहरू, अब त्यो व्यवस्थाहरू कति हामीले नागरिक तहसम्म र विपद भोगेका नागरिकहरूको लागि कति सम्बोधन गराउनलाई केही कुराहरूमा अझै पनि अस्पष्टता देखिन्छ। तैपनि राज्यले त्यो चाहिँ सुरुवात गरेको छ ऐनको माध्यमबाट। र अर्को चाहिँ जुन व्यवस्था भए बमोजिमको कार्यान्वयन हुनुपर्ने पक्ष भनेको राज्यको माथिल्लो अङ्ग मात्रै होइन, अहिले त प्रदेश र स्थानीय तह र राज्यको फरक फरक अङ्गहरू जस्तै सुरक्षा निकाय, स्वास्थ्य र अन्य सरकारवाला पक्षहरूलाई पनि त्यसमा समावेश गरेर विपद चाहिँ एकदमै सहभागितामूलक भएर र सबैको प्रयासबाट यो विपद जोखिम न्यूनीकरण पनि गर्नुपर्छ र विपद भइहालेपछि पनि त्यसको प्रतिकार र पुनर्स्थापनाको सम्पूर्ण पूर्ण लाभको काम पनि सँगसँगै गर्नुपर्छ भन्ने आशयबाट आएको छ। यहाँले जहाँसम्म सहभागितामूलक भन्नुभएको छ, अब यो सहभागितामूलक समावेशी भन्ने कुरा चाहिँ बडो अस्पष्ट कुरा हो। अस्पष्ट कुरा के हो भने कतिलाई मान्ने कतिलाई नमान्ने यसको कुनै मिटरै छैन। र अर्को कुरा, काहीँ न काहीँ कसै न कसैले आफ्नो प्रतिनिधि देखेन अथवा कुनै न कुनै प्रकारको त्यसको त्यसले बोलेको अथवा त्यसले अवलम्बन गर्न खोजेको कुरामा कतै न कतै आफूलाई महसुस हुँदाखेरि छुटेँ भन्ने लाग्यो भने यो भएन एउटा पक्षले भन्छ, अर्कोले यो भएन भन्छ। त्यस कारणले तर त्यसको स्पिरिट के हो, त्यसको आशय के हो, त्यो बेलामा कसरी सोचिएको छ भन्ने कुरा मुख्य कुरा हो। र ऐन चाहिँ हामीले जब यो विपद आयो 72 त्यो विपद आउँदाखेरि हामीलाई अलि लामो समयसम्म नै त्यसले चाहिँ असाध्यै धेरै क्षति पुऱ्यायो, हानि नै गरिरह्यो, हामी एकदमै उठ्न सकेनौँ। त्यस कारणले हामी पनि भूकम्पपछिका सम्पूर्ण गतिविधिहरू भूकम्पबाटै पुनरुत्थान हुने काममा अपाङ्गता भएको व्यक्तिहरूको सङ्घ संस्था महासङ्घ हामी व्यक्तिगत रूपमा पनि त्यो पछि त्यतापट्टि लाग्यौँ। त्यसो हुँदाखेरि चाहिँ यो ऐन ल्याउने बेलामा हामीले अपाङ्गता भएका व्यक्तिहरूको विपदसँग जोडिएको सवालहरूलाई पनि सम्बोधन कसरी गर्न सकिन्छ भनेर हाम्रो तर्फबाट पनि पहल कदमी प्रयास र सरकारलाई ठिक ढङ्गले ध्यानाकर्षण गराउन पनि हामीले र छलफलहरू गराउन पनि सक्यौँ, त्यो हाम्रो पक्षबाट त्रुटि भएकै हो। र सरकारको तर्फबाट पनि यो ऐन बनाउँदाखेरि यसबाट विपदबाट प्रभावित हुने व्यक्ति समुदाय भनेको फरक फरक जुन आममा नेपाली नागरिक अथवा आममा नागरिक हुन सक्छन्, त्योभित्र पनि अपाङ्गता भएको व्यक्तिहरू हुन सक्छन्, अरू पनि छन् भन्ने आशयबाट पनि अलि बढी गम्भीर भएर छलफल अथवा चिन्ता गरिएको हुन्थ्यो भने हाम्रो पनि खोजी हुन्थ्यो र हामीले पनि केही सुझाव राख्न सक्छौँ। र
अझ हामीले त्यो ऐनमा पोलिसीमा निर्देशिकाहरूमा पनि अपाङ्गता भएको व्यक्तिहरूलाई यसरी संरक्षण गर्न सकिन्छ भनेर हाम्रो सुझाव योगदान गर्न सक्थ्यौँ र त्यसलाई अझ प्रभावकारी रूपमा नीतिगत व्यवस्थामा पनि हामीलाई समावेश गर्ने अथवा हामी आफै पनि त्यसको अनुभूति हुन सक्ने गरी व्यवस्थाहरू त्यहाँ लेख्न अथवा तयार गर्न सक्ने स्थिति हुन्थ्यो। त्यो चाहिँ हामीले त्यो बेलामा हामी भूकम्पकै प्रभावित र भूकम्पबाटै असजिलो अवस्थामा हामीले आफ्नो काम गरिरहनु पर्ने भएकोले हामीले ऐन बनिरहेको अवस्थामा हामी हाम्रो कन्ट्रिब्युसन हाम्रो संलग्नता हाम्रो वकालत चाहिँ अलिक पुगेको छैन त्यो हामी आफैले पनि स्वीकार्यौँ। अब यो ऐन कानुन नीति निर्देशिका भनेको गतिशील चिज हो। अब यो सरकारको पक्ष र सम्बन्धित कार्यान्वयन गर्ने पक्षले पनि यस्तो कारण विपदको बेलामा पर्न आउने समस्याहरूको विषयमा त्यो भोगाईले पनि त्यतिखेर पनि अनुभूति हुन्छ काहीँ कानुनमा केही गर्नुपर्ने व्यवस्थामा त्रुटि भएछ कि अथवा नपुग भएछ कि भन्ने कुराको महसुस काहीँ कतै फेरि स्वाभाविक हुन्छ। त्यो बेलामा हामी फेरि पनि चासो राख्छौँ जहाँसम्म जनसर हुनुहुन्छ उहाँहरूले पनि कहिलेकाहीँ त्यस्तो कुराहरूको महसुस भइ नै हाल्छ। त्यही भएर पनि त हामीले कानुनलाई जहिले पनि थप्न घट्न मिल्ने र मिल्न सक्ने व्यवस्था पनि बनाएछौँ। त्यस कारणले सहभागिताको जुन कुरा छ त्यस्तो धेरै बायस छैन। अब त्यसलाई चाहिँ त्यसको विङ्सहरू तलसम्म पुर्याएर त्यसले जे परिकल्पना गराएको छ त्यसलाई एकदमै एक्टिभ बनाएर पालिका स्तरसम्म वडा स्तरसम्मको संरचनाहरू चाहिँ क्रियाशील बनाउन सकियो र त्यो बनाउने क्रममा चाहिँ सबै पक्ष व्यक्तिहरूको प्रतिनिधित्व गराएर हामीले त्यस्ता संरचनाहरूलाई क्रियाशील गर्न सक्यौँ भने अझ सहभागिताको हिसाबले र भोलि आउन सक्ने विपदलाई न्यूनीकरण गर्न र आइसकेको विपदहरूबाट हामी संरक्षण र जोगाउनलाई अझ सफल हुनलाई चाहिँ सजिलो हुन्छ। मैले त्यसरी बुझ्छु।
हजुर, तपाईँ अहिले सुन्दै हुनुहुन्छ नेपाल चौतारी कार्यक्रममा। हामी एउटा छोटो विश्राम लिन्छौँ र हाम्रो कुराकानीलाई हामी पूर्ण निरन्तरता दिने नै छौँ।
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
हजुर, तपाईँले आजको विषयवस्तुमा तपाईँको आफ्ना केही जिज्ञासा प्रश्नहरू छन् भने तपाईँले हामीलाई फोन गरेर सक्नुहुन्छ र सोध्न सक्नुहुन्छ। हामी तपाईँका प्रश्न तथा जिज्ञासाको समाधान खोज्ने प्रयास गर्नेछौँ। हजुर जनार्दन सर, हजुर जनार्दन सर,
विशेष गरी अघि हाम्रो लामा सरले पनि बताउनु भएको छ विपद व्यवस्थापन भनेको एउटा यस्तो अन्तर सम्बन्धित विषय हो कि यसमा होल अफ द सोसाइटीको इङ्गेजमेन्ट बिना सरकारी गैर सरकारी मानवीय सहायताको क्षेत्रमा काम गर्ने क्षेत्र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू त्यस्तै गरेर निजी क्षेत्र सबैको संलग्नता बिना विपदलाई सही ढङ्गले व्यवस्थापन गर्न गाह्रो हुन्छ भन्ने कुरालाई नै मध्यनजर राखेर जुन हाम्रो दैवी प्रकोप उद्धार ऐन 2039 विशेष गरी तपाईँको प्राकृतिक प्रकोप हुन्छ नै प्राकृतिक प्रकोप भइसकेपछि त्यसलाई कसरी प्रतिकार गर्ने र त्यो तत्पश्चातको पुनर्निर्माण र पुनर्लाभका काम कसरी गर्ने भन्ने कुरामा रेस्पोन्स सेन्ट्रिक थियो भने अहिले हाम्रो जुन विपद व्यवस्थापन ऐन 2074 विपद जोखिम न्यूनीकरणका पक्षलाई पूर्व तयारीको पक्षलाई रेस्पोन्स पुनर्लाभ र पुनर्निर्माणको पक्षलाई एकदम सबल ढङ्गले अहिले उठान गरेको अवस्था पनि छ र विपद व्यवस्थापन गर्ने सन्दर्भमा होल अफ द सोसाइटीको इङ्गेजमेन्ट हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय एप्रोच पनि अहिले कार्यान्वयनमा आएको र नेपालले पनि त्यसलाई अनुसरण गरेको अवस्था एकातिर छ भने हाम्रा ऐन नियम नीतिले पनि विशेष गरी जो वर्ग भल्नरेबल छ सङ्कटासन्न अवस्थामा छ जो कमजोर वर्ग छ त्यो वर्गलाई विशेष ट्रिटमेन्ट गर्नुपर्छ भनेर हाम्रो विपद व्यवस्थापन ऐन 2074 विपद व्यवस्थापन नियमावली अनि त्यो अन्तर्गत बनेका हाम्रा नीति नियमहरूले पनि त्यो कुरालाई परिकल्पना गरेको छ। विशेष गरी बालबालिका महिला ज्येष्ठ नागरिक त्यस्तै गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई विपदको घडीमा सामान्य अवस्थामा त उहाँहरूलाई विशेष सपोर्ट चाहिन्छ भने यो विपदको घडीमा अझ उहाँहरूलाई हामीले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ भनेर हाम्रा ऐन नियम नीतिले इन्डिकेसन गरेको अवस्था छ र त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने सन्दर्भमा यो जो अपाङ्गता भएका व्यक्ति छन्, जो कमजोर वर्ग छ, त्यसलाई योजना तर्जुमा गर्ने सन्दर्भमा होस्, इम्प्लिमेन्टेसनको सन्दर्भमा उहाँहरूलाई समेत सहभागी गराएर जुन समस्या उहाँहरूले अनुभूत गर्नुभएको छ त्यो समस्या उहाँहरूले जति जान्नुहुन्छ अरूले जान्दैन, त्यस कारणले उहाँहरूलाई सबै किसिमको प्लानिङदेखि लिएर इम्प्लिमेन्टेसनसम्म सहभागी गराएर सहभागितामूलक ढङ्गले अगाडि बढ्न सक्यौँ र त्यही किसिमका हामीले फ्रेमवर्कहरू, त्यही किसिमका मार्गदर्शनहरू निर्माण गर्न सक्यौँ भने निश्चित रूपमा पनि जो भल्नरेबल ग्रुप छ विपदको घडीमा त्यसलाई हामीले लाइफ सेभिङ गर्न सक्ने र उसलाई उद्धार गर्न सक्ने र जोखिम न्यूनीकरणका उपाय मार्फत पनि जुन विपदका कारणले गर्दा मानवीय र भौतिक क्षति हुन्छ त्यो क्षतिलाई पनि हामीले न्यूनीकरण गर्न सकिन्छ। तर यसको साथसाथै अपाङ्गता भएका व्यक्तिको सन्दर्भमा पनि उनी फरक फरक प्रकृतिको अपाङ्गता हुनसक्छ, अटिजम हुनसक्छ, श्रवण शक्ति कम हुनसक्छ, दृष्टि कम भएको हुनसक्छ, मुभमेन्ट गर्न नसक्ने अवस्थाको हुनसक्छ, त्यो फरक फरक अपाङ्गता भएका व्यक्तिलाई पनि फरक फरक ढङ्गले हामीले ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। जस्तो कि हामीले बाढी आयो र बाढी आइसकेपछि सुरक्षित ठाउँमा जानको लागि साइरन बजाउने परिपाटी पनि हामीले गरेका छौँ, त्यो यदि श्रवण शक्ति नभएको व्यक्ति रहेछ भने त्यो साइरनले कुनै पनि काम गर्दैन, त्यसको विकल्प हामीले खोज्नुपर्ने हुन्छ। हामीले सिम्बोल साइन मार्फत पनि कतिपय विपदको घडीमा सुरक्षित ठाउँमा जानको लागि, सुरक्षित रहनको लागि हामीले सङ्केत गर्न सक्छौँ, तर त्यो दृष्टिविहीन व्यक्तिले त्यो सङ्केतबाट उपयोग गर्न नसक्ने अवस्था हुनसक्छ। यस्ता पक्षलाई पनि मध्यनजर राखेर हामीले माइन्युटली त्यो वर्गलाई समेत यो प्लानिङमा अथवा कार्यविधि निर्देशिका बनाउने सन्दर्भमा समावेश गरेर अगाडि बढ्न सक्यौँ भने त्यो भल्नरेबल वर्गलाई पनि विपदका घडीमा हामीले जोगाउन सक्छौँ भन्ने ढङ्गले नै यो विपद जोखिम व्यवस्थापन प्राधिकरण भर्खर स्थापना भएको र हामीले त्यो ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने ढङ्गले हामीले
कार्य ढाँचा पनि एउटा कार्य ढाँचा पनि निर्माणकै क्रममा छ कि भनेर चाहिँ जानकारीमा भयो।
हैन, हामीले त्यो ढङ्गको कार्य ढाँचा जुन अरू मुलुकहरूले अनुसरण गरेको अवस्था छ, जस्तो कि अपाङ्गता भएका व्यक्तिहरूलाई हाम्रा ऐन कानुनहरूले उनीहरूलाई स्पेसल होइन डिफरेन्सियल ट्रिटमेन्ट गर्नको लागि त इन्डिकेसन त गर्यो, तर त्यहाँ जम्मै निटिग्रिटी व्यवस्था नभएको कारणले गर्दा त्यसलाई अब विपद आइहालेपछि कस्तो प्रोटोकल अप्नाउने, जस्तो कि अहिले हामीले कोभिडको सुरक्षाको प्रोटोकल बनाए जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि कसरी सम्बोधन गर्ने, स्टेप बाई स्टेप एप्रोचबाट त्यसलाई कसरी सम्बोधन गर्ने भनेर प्रोटोकल बनाउने ढङ्गले हामीले छलफल अगाडि बढाएका छौँ र यसमा अपाङ्गता भएका व्यक्तिहरू र सङ्घ संस्थाहरूलाई पनि समावेश गरेर हामीले त्यो खालको अन्य देशको अभ्यासलाई समेत मध्यनजर राखेर त्यो फ्रेमवर्क बनाउने र त्यो खालको प्रोटोकल बनाउने हामीले तयारी गरिरहेको
जनार्दन सर। यतिखेर हामीसँग गोपाल राईजी हुनुहुन्छ धरानबाट, उहाँ चाहिँ हामीसँग सम्पर्कमा आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। गोपालजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
हजुर, हजुरलाई धन्यवाद। हजुर नमस्कार।
हजुर नमस्कार।
आजको अतिथिजीहरूलाई मेरो नमस्कार। अहिले कस्तो छ भने हजुरको सरकार र कर्मचारी खुसी छ, तर देशको जति पनि अपङ्गहरू दुखी छ। अब अहिलेसम्म हाम्रो उहाँ सचिवज्यूलाई म राख्न चाहन्छु मेरो प्रश्न, अहिलेसम्म अपङ्गमुखी भवनहरू कतिवटा बनाउनु भयो, त्यो कहाँ बनाउनु भयो? तर मैले अहिलेसम्म कहीँ देखेको छुइनँ त्यस्तो अपङ्गमुखी भवनहरू, वडा समिति र नगरपालिका अस्पतालहरू कहाँ चाहिँ अपङ्गमुखी त्यस्तो सेवाहरू उहाँहरूले बनाउनु भयो, त्यो प्रश्न पारिदिनु पर्यो। र अर्को कुरो अहिले कस्तो छ भने अपङ्गहरूले कोचकै भरमा छ, अपङ्ग कोच छ भनेदेखि उहाँले रातो कार्ड पाउनुहुन्छ, कोच बिनाको व्यक्ति छ भने उहाँहरूले चाहिँ त्यो निलो कि पहेँलो कार्ड पाउनुहुन्छ, त्यसो रातोले 3,000 पाउँछ, त्यो निलो कि पहेँलो कुन्चैले चाहिँ 1500-1600 कति पाउँछ, त्यो पनि कोचकै आधारमा चलिरहेछ। र कर्मचारीहरूले त्यस बारेमा के हेर्नु भएको छ र अपङ्गहरूले अहिले पनि मागेर खाने अवस्था, बाटोमा मागेर खाने अवस्था भइरहेकोमा अब सबै खुसी छ तर उहाँहरू चाहिँ दुखी छ भन्न चाहन्छु। हस्
हस् धन्यवाद गोपालजी। हजुर, त्यस्तै गरी रमेशजी हुनु, रमेश सर फेरि पनि जोइन हुनुभएको छ, हामीसँग सम्पर्कमा आउनुभएको छ, उहाँसँगको सम्बन्ध टुटेको थियो। जनार्दन सर, मैले हजुर जनार्दन सर हजुर म यसमा जोड्न चाहेँ पहिले गोपालजीको प्रश्नमै जोड्न चाहेँ जस्तो अघि हामी कुराकानी गरिरहेका थियौँ चाहिँ जस्तो यो अपाङ्गता भएका अथवा सहभागिताको हिसाबले चाहिँ जस्तो अपाङ्गता भएका व्यक्तिहरूको सहभागिताको कुरा गर्नको लागि चाहिँ हामीसँग विभिन्न सिद्धान्तहरू छन् विभिन्न चाहिँ हामी सैद्धान्तिक कुराहरू गर्छौँ अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्छौँ त्यसलाई अनुसरण गर्ने प्रयास पनि गर्छौँ र तर चाहिँ यो व्यवहारमा चाहिँ भएको छैन भन्ने जुन जनगुनासो छ नि गरिदिउँ न त उहाँहरूको पनि एउटा दुईवटा शब्द राखिदिउँ न त भन्ने हिसाबले पनि कतिपय नीति निर्माणहरू भइरहेको हुन्छ त्यसले गर्दा चाहिँ यो प्रभावकारी छैन भन्ने खालको गुनासो हुँदै गर्दाखेरि चाहिँ गोपाल राईजीले जसरी प्रश्न सोध्नु भयो यो चाहिँ जनगुनासो यस्तो पनि छ यसलाई कसरी सम्बोधन गर्न सकिन्छ
यसलाई अहिले विशेष गरी अघि पनि कुरा उठ्यो वास्तवमा यो अपाङ्ग मैत्री संरचना बनाउने अथवा सार्वजनिक पूर्वाधारहरू निर्माण गर्ने सन्दर्भमा अपाङ्ग मैत्री बनाउने भनेर हाम्रो नीति नियमहरूले त्यसलाई उल्लेख गरेको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वयन बिना अपाङ्गता भएका व्यक्तिले अनुभूत गर्ने गरी त्यसबाट महसुस गर्ने गरी उनीहरूले नीतिगत व्यवस्थाको कार्यान्वयन महसुस हुन सक्दैन त्यसकारणले अघि उहाँ गोपालजीले जुन कुरा उठाउनु भएको छ यद्यपि सबै ठाउँमा उहाँले भने जस्तै अब अपाङ्ग मैत्री सार्वजनिक निर्माणका कामहरू हुँदै भएका छैनन् भन्ने कुरा म स्वीकार्दिनँ तर पनि सबै ठाउँमा यो अपाङ्ग मैत्री जस्तो कि सरकारी भवनहरू अनि अन्य धारा पानीदेखि लिएर हरेक खालका पूर्वाधारहरू जुन बना राज्यले सरकारले तिनवटै तहको सरकारले स्थानीय सरकार प्रादेशिक सरकार सङ्घीय सरकारबाट निर्माण भएका कुराहरूमा केही कमी कमजोरी निश्चित रूपमा भएका छन् र यसलाई अझ हामीले जनचेतना मार्फत र यसको आवश्यकता र भोलि दण्डित गर्ने प्रोभिजन समेत राखेर यो अगाडि बढ्न पर्ने अवस्था निश्चित रूपमा छ र विशेष गरी यस्ता संरचना अब जस्तो कि सार्वजनिक भवनहरू निर्माण गर्ने लगायतका कामहरू गर्दाखेरि स्थानीय तहबाट नक्सा पास गरेर मात्र त्यस्ता संरचनाहरू निर्माण हुने गर्छन् र त्यसलाई प्रभावकारी ढङ्गले नक्सा पास नगरिकन बनाउनै नसक्ने गरी स्थानीय सरकार अथवा नगरपालिकाहरूले त्यो खालको इन्फोर्समेन्ट पनि गर्नुपर्ने र यदि कसैले अपाङ्ग मैत्री संरचना बनाएको छैन भने त्यसलाई कारवाही गर्ने दण्डित गर्ने जनचेतना जागृत गर्ने र अपाङ्ग मैत्री बनाउँदा खासै कष्ट बढी लाग्ने पनि होइन सामान्य कष्ट बढी लाग्न सक्छ त्यो ढङ्गले जानुपर्छ भनेर चेतना पनि जागृत गर्ने र यो दण्ड पुरस्कृत गर्ने मेकानिजमलाई पनि अगाडि बढाएर जान सक्यो भने निश्चित रूपमा त्यो गोपालजीले जुन अहिले त्यस्ता खालका संरचना बनेका छैनन् भनेर जुन कुरा राख्नुभएको छ त्यो सम्बोधन हुँदै जान्छ र वास्तवमा एकै दिनमा सबै समस्याहरू म्याजिक रडले झैँ समाधान हुन सक्दैन र हाम्रा विकृति विसङ्गतिहरू पनि छन् र राज्यले केही प्रयास गरेको पनि छ र यो सबैको समुच्च प्रयासबाट यसलाई अगाडि बढ्न सक्यो भने निश्चित रूपमा यसलाई समाधान गर्न सकिन्छ र यो रातो कार्ड र विभिन्न कार्डकोले राज्यबाट पाउने अनुदान सहयोगको सन्दर्भमा यो विपद व्यवस्थापन प्राधिकरणसित त सम्बन्धित विषय होइन र यसले विपदको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी उनीहरूलाई अपाङ्ग मैत्री ढङ्गले सम्बोधन गर्ने भन्ने सन्दर्भमा हामीले अध्ययन अनुसन्धान गरेर सरकारलाई तिनवटै तहका सरकारलाई सल्लाह सुझाव दिने भूमिकामा त हामी छौँ तर त्यो अब अनुदान दिने सन्दर्भमा मलाई लाग्छ अहिले स्थानीय सरकार मार्फतै त्यो अनुदान वितरण भएको अवस्था छ र त्यसमा जुन अपाङ्गताको प्रकृतिको आधारमा अब अत्यन्त सिभियर र उसलाई अन्य व्यक्तिको सहारा बिना नै हलचलै गर्न नसक्ने अवस्थाको लागि रातो कार्ड प्रदान गर्ने अनि त्यही अनुसार त्यो उसको डिग्री र इन्टेन्सिटीको आधारमा फरक फरक खालको कार्ड दिने र त्यो अनुसार अनुदान दिँदै आएको अवस्था छ र कहीँ कतै त्यस्तो कमी कमजोरी भएको अवस्था छ भने सम्बन्धित निकायमा नै उहाँले गुनासो गर्न सक्नुहुन्छ र निश्चित रूपमा सम्बोधन पनि हुन्छ।
हजुर जनार्दन सर, म एउटा प्रश्न चाहिँ के जोड्न चाहेँ भन्दाखेरि चाहिँ जस्तो गोपालजीले नै प्रश्न उठाउनु भएको थियो हामीले सार्वजनिक संरचनाका कुरा गरिरहँदाखेरि चाहिँ जस्तो व्यक्तिगत संरचनाको कुराहरू हुन्छ नि, जस्तो घर बनाउँदाखेरि नक्सा पास गर्न चाहिँ स्थानीय निकायमा जाँदाखेरि, वडामा जाँदा, स्थानीय निकायमा जाँदाखेरि चाहिँ त्यो अपाङ्ग मैत्री छ कि छैन अथवा त्यो हुनुपर्छ भन्ने खालका चाहिँ, किनभने विपदको बेलामा त जस्तो अपाङ्गता भएका व्यक्तिहरू चाहिँ घरमा हुँदाखेरि अप्ठ्यारो पर्ने स्थिति हुन्छ सधैँ, त्यो कुरालाई पनि मध्यनजर राखिन्छ कि राखिँदैन, अथवा बनिरहेका जुन नीति निर्माणहरू छन्, कार्य ढाँचाहरू छन्, त्यसले त्यस्ता खालका जुन व्यक्तिगत संरचनाका कुरालाई चाहिँ सम्बोधन गर्छ कि गर्दैन?
अहिले हामीले एकैचोटि व्यक्तिगत संरचना र सार्वजनिक संरचनामा सँगसँगै जाँदाखेरि अहिले सार्वजनिक संरचना अपाङ्ग मैत्री बनाएर अब व्यक्तिगत घरहरू निर्माण गर्दा पनि उनीहरूलाई इन्करेज गर्ने ढङ्गले अगाडि बढेको अवस्था हो। र वास्तवमा यो अपाङ्ग मैत्री संरचना बनाउने सन्दर्भमा तपाईँको घर, परिवार, समुदाय, जिल्ला र राष्ट्र समग्र ढङ्गले नै नसोच्ने हो भने यो अपाङ्गता मैत्री ढङ्गले हुँदैन। जस्तो कि मेरै घरमा कोही अपाङ्गता भएको मेरै छोराछोरीमध्ये कोही छ भने त्यो अवस्था मैले कुनै संरचना बनाउँदाखेरि मैले त्यो कुरामा त मैले पनि ख्याल गर्न पऱ्यो नि। सबै कुरा राज्यले डन्डा लाएरै गरिदियोस् भन्ने अपेक्षा पनि हामीले राख्नु हुँदैन। हामीले हाम्रा संरचना बनाउँदाखेरि अब मेरो घर परिवारमा पनि अपाङ्गता भएको व्यक्ति एउटा सामाजिक प्राणी भएको हैसियतले आउन पनि सक्छ, अथवा कोही अब जन्मजात अपाङ्गता भएको व्यक्ति नभएर पछि पनि हुन सक्ने सम्भावनालाई मध्यनजर राखेर आफूले बनाउने संरचनामा पनि त्यो ध्यान दिनुपर्ने हुन्छ। र त्यसको साथसाथै अब सरकारले बनाउने सार्वजनिक संरचनामा त राज्यको दायित्व नै हो र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर गर्नुपर्ने हुन्छ। र यसमा अघि नै मैले भनेको छु, यो होल अफ द सोसाइटीको अवेकनिङ र इन्लाइटमेन्ट र उहाँहरूको चासो नभएसम्म यस्ता विषयहरू केवल सरकारको प्रयासले मात्र सम्भव हुँदैन। त्यो हुनाले जनताहरू पनि जागरूक हुनु पर्यो र सरकारले पनि त्यसलाई अलिकति एउटा त्यो ढङ्गले एउटा समावेशिताको सिद्धान्तमा आधारित भएर काम गर्न सक्यो भने निश्चित रूपमा यस्ता समस्याहरू क्रमशः समाधान गर्न सकिन्छ। अहिले विकसित मुलुकहरूले जुन अपाङ्गता मैत्री संरचना बनाउने सन्दर्भमा अपाङ्गतासित सम्बन्धित विषयमा विपद जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने सन्दर्भमा जुन असल अभ्यासहरू गरेका छन् त्यसलाई पनि हामीले क्रमिक ढङ्गले लागू गर्दै गयौँ भने निश्चित रूपमा भोलिका दिनमा हामीहरूले हरेक कुरामा यस्ता गुनासा नआउने अवस्था सिर्जना गर्न सक्छौँ।
हजुर रमेश सर।
हजुर सर।
जनार्दन सरका कुरा सुनिरहँदाखेरि तपाईँलाई चाहिँ भन्न मन लागेको कुरा के छ? जस्तो हामीले अहिले पूर्वाधारका कुरा गऱ्यौँ नि, यसो गरिरहँदाखेरि चाहिँ यो एउटा नीति निर्माणका कुरा भए, सँगसँगै चाहिँ पूर्वाधार चाहिँ अपाङ्ग मैत्री छैनन् जसले गर्दा विपदको बेलामा बढी जोखिममा पर्ने भनेको अपाङ्गता भएका व्यक्तिहरू नै हुनुहुन्छ भनी भनिरहँदाखेरि चाहिँ यो अवस्था हुँदाखेरि चाहिँ यहाँले कसरी हेर्नुभएको छ यो अपाङ्गतासँग मैत्री संरचनाका कुरा, नीति निर्माणका कुरा, स्थानीय निकायको चाहिँ प्रभावकारी समन्वय अथवा भूमिकाको कुरालाई लिएर?
धन्यवाद सर। अब यो भौतिक संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्छ भन्ने जुन सवाल उठ्यो, मेरो यसमा केही विचारहरू चाहिँ छ सर। जस्तै सबैभन्दा पहिला त हामीले यो पहुँचयुक्त संरचनालाई अपाङ्गता मैत्री मात्रै भनेर सम्झिनु हुँदैन। हामीले अहिले बोलीचालीको भाषामा अपाङ्ग मैत्रीले भन्यौँ, तर यो पहुँचयुक्त संरचना हो, यसलाई पहुँचयुक्त बनाउनुपर्छ भन्ने आशयबाट हामीले छलफल बहस सुरु गर्नुपर्छ। यसको उदाहरण के हो भने कुनै पनि पहुँचयुक्त संरचना अपाङ्गता भएको व्यक्तिहरूको निम्ति मात्रै होइन, यो सबैको लागि हो र सबैको लागि हुँदाखेरि अपाङ्गता भएका व्यक्तिहरूलाई समेत हुने गरी सोचिने भएकोले यो अपाङ्गता मैत्री भए पनि यो सबैको लागि हो भन्ने कुराले हामीले अब गाइड गर्नुपर्छ, हामीले अब वकालत गर्नुपर्छ। यसको उदाहरण के हो भने यहाँ हामी सबैले बुझ्नुपर्ने कुरा, कहिलेकाहीँ पहुँचयुक्त अथवा अपाङ्गता मैत्री संरचना बनाउँदा कहिलेकाहीँ पैसासँग पनि केही केही कुराहरू सम्बन्ध हुन्छ र त्यो संरचना बनाउँदा पैसासँग सम्बन्ध भइसकेपछि मान्छेहरूले कहिलेकाहीँ के गर्छ भने आफ्नो जीवन चल्ने लगभग 18-17 घन्टा हरेक दिन हामी हाम्रो घरभित्र बस्छौँ, बाँकी सबै काममा खर्च गर्छौँ भने त्यति लामो समयसम्म आफ्नो घरमा बस्ने मान्छेले त घर सुरक्षित हुनुपर्छ भन्दा भन्दै पनि कहिलेकाहीँ पैसा अथवा सामान्य सरसल्लाह बुझाइको हिसाबले त्यो सुरक्षालाई पनि कम्प्रोमाइज गरेर कहिलेकाहीँ कमजोरतिर पनि सोचिरहेको हुन्छ। त्यस कारणले एक हामी के भन्छौँ भने सबैभन्दा पहिला अपाङ्गता मैत्री संरचनालाई सबैको लागि हुनुपर्छ। जस्तो उदाहरण मैले एउटा कुरा साथीहरूलाई भनौँ, हामीले गर्ने वकालत, हामीले गर्ने छलफल, हामीले गर्ने बहसहरू चाहिँ जहिले पनि सकारात्मक ढङ्गबाट हुनुपर्छ र हामीले सम्बन्धित पक्षलाई कुरा गर्दा हामी गर्ने कुरा के हो भने हामी प्रशंसाबाट सुरु गर्छौँ र त्यो प्रशंसाबाट सुरु गर्दै गर्दाखेरि विश्वासको वातावरणमा रूपान्तरण गऱ्यो भने मान्छे काम गर्न र त्यो कुरा लागू गर्न तयार हुन्छ। जस्तो उदाहरणको लागि भुइँचालो आइसके पछाडि हामीले एउटा अनुसन्धान गर्यौँ। के अनुसन्धान गर्यौँ भने यो भौतिक संरचनाहरू अपाङ्गता मैत्री बनाउने भनेको कि अपाङ्गको लागि मात्रै हो त भन्ने विषयबाट छलफल गर्दाखेरि म अलिकति लामो होला। जस्तै कुरा के हो भने भुइँचालोको बेलामा पनि बिरामीहरू त हस्पिटल हुनुहुन्थ्यो, पुरुवाहरू पनि हस्पिटलमा हुनुहुन्थ्यो। जब भुइँचालो आयो त्यो बेलामा बिरामीहरूलाई पुरुवाहरूले आफन्तहरूले छोडेर भाग्नुभयो। त्यो भाग्ने बेलामा सबै मान्छेहरूले भर्याङ प्रयोग गरेनन्। त्यतिखेर बिरामीहरूलाई प्रयोग गर्ने जुन ऱ्याम्प हुन्छ त्यहाँबाट धेरै मान्छे भागेर सुरक्षित भयो होला, नत्र भर्याङबाट भागेको भए लड्थ्यो होला, के हुन्थ्यो होला। तर कम्तीमा पनि त्यो फराकिलो ऱ्याम्पबाट भाग्नुभयो, कति सुरक्षित हुनु होला, कति छिटोभन्दा छिटो आफूलाई जोगाउन थाल्नु होला भनेको मतलब के हो भने त्यो ऱ्याम्प अपाङ्गता भएको व्यक्तिलाई होइन, विपद पर्दा अथवा सामान्य अवस्थामा पनि सजिलो र एकदमै प्रयोग गर्न पहिला सबैले प्रयोग गर्ने भनेको चाहिँ ऱ्याम्प नै हो। त्यस कारण त्यो अपाङ्गता भएको व्यक्तिलाई मात्रै होइन, त्यो सबैको लागि हो भन्ने कुरा हामीले त्यो अनुसन्धानबाट एउटा पुष्टि गऱ्यौँ र सबै मान्छे पछाडि यो बिस्तार बिस्तार हामी सहमत के भएर गइरहेका छौँ भने ढोका फराकिलो राखेको भए कोठाभित्र बसिरहेको बेला भुइँचालो आउँदा मान्छे भाग्छ भनेदेखि त अपाङ्गता मान्छे भगा मान्छे मात्रै भाग्ने होइन होला नि त, त्यो त्यसरी त सक्ने मान्छे भाग्ने हो भने ढोका फराकिलो कसको लागि रहेछ त सबैको लागि हो। त्यस कारणले पहुँचयुक्त संरचना सबैको लागि हो भन्ने कुरा अब हामी बुझाउनु पर्थ्यो एउटा कुरा। र दोस्रो कुरा, सरकारले अहिले जुन भौतिक संरचनाको जुन व्यवस्था बनेको छ, पोलिसीमा आएको छ, त्यहाँ सबै प्रकारको अपाङ्गता भएको व्यक्तिहरूलाई यो अपाङ्गता मैत्री बनाउनुपर्छ भन्ने कुरा जुन संरचनाको कुरा छ, अहिले हामी कहाँ चाहिँ अपाङ्गता मैत्री भन्ने विषय सवाल त्यति जल्दो बल्दो भइ नसकेको र सम्बन्धित पक्षले त्यसलाई सम्बोधन मात्रै गर्न खोजिएपछि यति त गरेका छौँ भन्ने पनि भएकोले अहिले हामी कहाँ चाहिँ यसले धेरै बस नबनिसकेको। तर अपाङ्गता भएका व्यक्तिहरूले त्यस्तो खालको संरचनामा अपाङ्ग मैत्री नहुँदाखेरि उसले व्यक्तिगत रूपमा त असाध्यै अप्ठ्यारो महसुस र भोगाई हुने भएको कारणले गर्दा उहाँहरूमा त्यो भोगाईको असजिलोको हिसाबले उहाँहरूको रिफ्लेक्सन त्यसपल्टिको उहाँहरूको प्रतिक्रिया कहिलेकाहीँ कडा जस्तो लाग्न सक्छ।
आम
मान्छेहरूलाई कहिलेकाहीँ त्यो प्रतिक्रिया उहाँहरूको माग चाहिँ यो कस्तो अलि अलि मिलेन कि यो भनाइहरू उहाँले गर्न खोजेको कुरा अलिक सुहाएन कि जस्तो पनि लाग्न सक्छ। त्यो किन लागेको हो भने अपाङ्गता भएका व्यक्तिले त्यो भोगेको हुन्छ। किन भोगेको हुन्छ भने तिन तलामाथि उसको काम छ, त्यो काम गरेर नभेटिकन हुँदैन, उसको सहयोगी एकजना छ, भर्याङ छ, जान सकिँदैन, फोनमा कुरा मिल्दैन, भेट हुँदैन, फेरि नभए पनि भेट्नु नभई नभेटी पनि भएको छैन भने उहाँले त्यो भोगाई त्यो पीडाले त्यस्तो प्रतिक्रियाहरू दिने भएपछि अहिले काहीँ हाम्रो बुझाइमा सकारात्मक हुँदा हुँदै पनि त्यो पीडाको अभिव्यक्तिले अनि त्यो आफूलाई परेको अप्ठ्यारोको अभिव्यक्तिले पनि कहिलेकाहीँ असजिलो हुन्छ। तर अब हामीले सिकाउनु र बुझ्नुपर्ने कुरा के हो भने जहाँ जहिले जतिखेर पनि सबै सबै कुरा मान्छे सबै मान्छेले सामान्य लिँदैनन्, त्यस कारणले हामीले पनि सही ढङ्गले बुझाउन सक्नुपर्छ। जब सरकारको कुरा छ, सरकारले नीतिमा व्यवस्था गरेको छ, अपाङ्गता भएका व्यक्तिहरू अथवा सार्वजनिक भवनहरू अपाङ्गता मैत्री बन्नुपर्छ, सडकहरू बन्नुपर्छ, अन्य क्षेत्रहरू बन्नुपर्छ जुन हामीले नीतिगत व्यवस्था गरेका छौँ। अब त्यो चाहिँ सरकारको तहबाट एउटा पोलिसीमा हुन्छ, सरकारले नियन्त्रण गर्ने भनेको नक्सामा हुनसक्छ अनि त्यो कार्यान्वयन गर्ने बिल्डिङ अथवा संरचना बनाउँदाखेरि हुनसक्छ। तर फेरि त्यहाँ संलग्न भएको विषयको हुन्छ भने त्यहाँको सम्बन्धित काम गर्ने मान्छे, अब त्यहाँ जिम्मेवारी पाएको अर्को मान्छे, सबै मान्छेको यो एउटा चेन छ अनि सबै मान्छेहरू तयार भएनन् भने, सबै मान्छेले सचेत भएर बुझेनन् भने सरकारको पोलिसी पनि सही ढङ्गले लागू हुने स्थिति छैन। त्यस कारणले आम समुदाय, अपाङ्गता भएको व्यक्तिहरू, सङ्घ संस्थाहरू, त्यसपछि सरकार, सबै मान्छे चाहिँ यो काम पुरा गर्नुपर्छ, यो हाम्रो दायित्व हो भनेर पहल कदमी नलिएसम्म यो कुरा हुनेवाला छैन। र अर्को कुरा चाहिँ अपाङ्गता भएको व्यक्ति र सरकारको मात्रै चासोबाट यो यस्ता खालका सवालहरू सम्बोधन हुँदैन, यो चाहिँ आम नागरिक समाज, आम सम्पूर्ण पक्षहरू उत्तिकै संवेदनशील भएको बेलामा मात्रै हुन्छ। अब अर्को जटिल कुरा त के छ भने सर साथीहरू, हामी सबैले बुझ्नुपर्ने कुरा, हामीले कहिलेकाहीँ हामीले धेरै सरकारी भवनहरू अहिले अपाङ्गता मैत्री बनाउँदैछौँ, बनिरहेको छ। यो अपाङ्गता मैत्री बनाउने भनेर जे हामीले बुझेर बनाउँदैछौँ त्यो पनि दुविधा छ। हामीले अहिले के बनाउँछौँ, ऱ्याम्प हालिदिएपछि अपाङ्गता मैत्री भयो हामीले यसरी बुझिरहेछौँ। एउटा के अरे कुनै बिल्डिङहरूमा लिफ्ट छ भने त यो कम्प्लिट अपाङ्गता मैत्री भयो भनेर बुझिरहेछौँ। तर अपाङ्गताको विविधतालाई हेरेर हेर्ने हो भने यो लगभग 15-20% 30% व्यक्तिहरूको लागि यो यो प्रकारको हामीले संरचनामा जोड्दाखेरि अपाङ्गता मैत्री होला, तर अरू थुप्रै अविविधता भएको अपाङ्गता भएको व्यक्तिहरूलाई सम्बोधन गर्न एकदम जटिल छ। जुन समुदायले यो विषयहरू उठाउन सक्नुहुन्न उहाँहरूले त आफूलाई झन् भोगाई अझ चरम छ यस अपाङ्गता अवरोधहरू चाहिँ संरचनामा भने त्यो समुदायलाईसम्म सोचेर बनाउनु पर्ने स्थिति पनि छ। त्यस कारणले हामी अब यो सहकार्यको प्रयासमा छौँ, हामी सबैले मिलेर गर्नुपर्छ, बनेको ठाउँलाई पनि उपयोग गर्नुपर्छ। यहाँ त विडम्बना के छ भने बन्ने कुरा त एउटा होला, बनिसकेको पनि त्यहाँ अवरोध छ। जस्तै ऱ्याम्प राखिरहेको हुन्छ सरकारी अड्डामा, त्यहाँ कर्मचारी अथवा कोही व्यक्तिहरूले आएर ऱ्याम्पको अगाडि बाइक चर्काइदिएर अब भन्नुहोस् त्यो ऱ्याम्प बनेको के अर्थ भयो? न हुलचेयर प्रयोग गर्ने मान्छेले न बाइक हटाउन सक्छ, न कोही साथीले त्यहाँ त्यतिखेर तत्काल सहयोग गर्ने कुरा कति सम्भावना छ? अब त्यो पहिलो कुरा त्यहीँ अवरोध एउटा अन्तिममा भनौँ, अपाङ्गता भएका व्यक्तिहरूको लागि भएर विभिन्न ठुल्ठुला बिल्डिङहरूमा टोयलेटहरूको व्यवस्था गरिदिएको हुन्छ छुट्टै, अहिले त महिला पुरुष र अहिले अपाङ्गता भएको व्यक्तिहरूको समेत ध्यानमा राखेर कतिवटा सरकारी भवनहरूमा टोयलेटको लागि छुट्टै व्यवस्था पनि छ, तर अब त्यो टोयलेट कहिलेकाहीँ साँचो लगाइएको हुन्छ, त्यो टोयलेट कहिलेकाहीँ कि आममा हेर्ने हो भने प्रयोग नहुने, धेरै प्रयोग नहुने भएपछि न त्यहाँ पानीको व्यवस्था हुन्छ न साफ सफाइ हुन्छ। अब भन्नुहोस् हामीले दुईवटा कुरा गर्नुपर्ने छ, अब अपाङ्गता भएका व्यक्तिहरूको निम्ति भनेर यो बनेको व्यवस्था कानुनहरूलाई पनि सही ढङ्गले प्रयोग गरेर अपाङ्गता मैत्री संरचना बन्ने, अधिकतम अपाङ्गता विविधता भएका व्यक्तिहरूलाई समेत सुहाउने गरी अपाङ्गताको पर्सपेक्टिभबाट पनि अब त्यो चाहिँ हामीले वकालत गर्न सक्नुपर्छ, एउटा विन्टर वा डिस्ट्रिब्युसनलाई मात्रै होइन, र अर्को चाहिँ बनेका संरचनाहरू पनि फेरि उपयोग नभएर कुनै न कुनै हिसाबले अवरोध छ, बनेका संरचनाहरू उपयोग गर्न सकिएको छैन, त्यस कारणले त्यस्तो संरचनाहरूको पनि राज्य अथवा अरू नै पक्षहरूले एसेसमेन्ट गरेर त्यहाँ के कुराले अवरोध भइरहेको छ र त्यो अवरोधहरू हटाउन के गर्नुपर्छ होला भनेर पनि अब हामीले एउटा योजना बनाएर अब त्यो काम पनि सँगसँगै गर्नुपर्छ, बन्ने ठुलो होइन, बनिसकेर फेरि उपयोग गर्न नपाउने हो, खर्च भयो अथवा हामीले त्यो रोल मोडल पनि बनायौँ फेरि प्रयोग नगर्ने हो भनेदेखि भोलि पर्सि यो जरुरी रहेन छ भनेर पनि बुझाइ हुन सक्छ।
हजुर
धन्यवाद सर।
हजुर होइन, हामी कुराकानीकै निरन्तरतामै छौँ, हामीसँग दुईजना टेलिफोनमा हुनुहुन्छ, उहाँका प्रश्न सुनौँ अनि त्यस पछाडि हाम्रो कुराकानीलाई फेरि निरन्तरता दिने नै छौँ। तुलसीराम पाण्डे हुनुहुन्छ परासीबाट, तुलसीरामजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। हेलो
हेलो
हजुर, तपाईँको प्रश्न जिज्ञासा के छ छोटोमा राखिदिनुहोस् न।
मेरो ललितनाथ योगी सुत्रिरहेछ।
हजुर ललितनाथ योगी जीजी हुनुहुन्छ हजुर सुर्खेतबाट, हजुर तपाईँको प्रश्न राखिदिनुहोस् न।
ए मेरो प्रश्न आजको अतिथिजीलाई नमस्कार। मेरो प्रश्न अब राख्नु पर्दाखेरि अब जस्तो कि हाम्रो सुर्खेतको वीरेन्द्र नगरपालिकाले आजभन्दा 8-10 वर्ष अगाडि किनभने भूकम्प प्रतिरोधात्मकको अवस्था आइपुगेको थिएन, अपाङ्ग मैत्रीको व्यवस्थामा हुँदाखेरि अपाङ्ग मैत्री निर्माण गर्दाखेरि निजी घर भनिवारलाई पनि कति नक्सामा कति पर्सेन्ट छुट दिएको थियो, तिन तलाको घर बनाउँदाखेरि कति कति 9,000 रुपियाँ जति छुट पनि हुन्थ्यो, अनि त्यो गराउँदाखेरि त्यहाँ नगरपालिकाबाट छुट पाउनको लागि राजस्व छुट पाउनको लागि अपाङ्ग मैत्री बनाउँछु भन्ने, अनि त्यसपछि त्यहाँबाट आइसकेपछि त्यही नगरपालिकाको अब त्यो कार्यविधिमा अब माथिरहेको अब कार्यकारीको अवस्थामा फाइलमा पुग्दाखेरि गराउँछु भने सहमति गर्ने, अनि प्रविधिहरू अब तलको आउँछ सबै वर्षहरू ओभरसेयर आउने अनुगमन गर्दा, अनि त्यो सन् सबै वर्षहरू आउँदाखेरि यसो 4-5 हजार चिया पनि खाएर त्यो जस्तो पनि त्यो अपाङ्ग मैत्री नबनाएर त्यो स्वीकृति गरिदिने क्या घरलाई, त्यस्तो प्रविधिमा त्यस्तो प्रविधिको लागि कारवाही हुन्छ कि हुन्न, र अब यो कानुनमा अब यो यो व्यवस्था थियो भनेर हामीले कसरी थाहा पाउने, जो जो जेठलाई अपाङ्ग पनि होला, जो महिला पनि होलान्, एकल महिला पनि होलान्, अपाङ्ग भएका व्यक्तिहरू अपाङ्ग होलान्, दलित होलान्, सबै होलान्, उत्पीडित वर्गहरू एकै राज्यबाट त्यसरी उत्पीडित गर्दाखेरि त्यो भयो भने अपाङ्ग भएका व्यक्तिहरू पनि छन् तिमी आफ्नो घरदेखि सडकमा आइपुग्न सकेका छैनन्, उनले भने चाहिँ आफ्नो आवाज कहाँ गएर भनेर कसले सुनिदिन्छ, त्यस्तो वर्गको जो पनि हुने खाने वर्गले मात्र हेर्छ, नहुनेको कोही पनि हेर्दैन, त्यस्तो अवस्थामा चाहिँ कुन कुन ठाउँमा कसरी यो अपाङ्ग मैत्रीहरू कानुन कुन कुनमा कानुनको कति कति धारामा उपधाराहरूमा उल्लेख गरिदिएको छ त्यो अनुसार हेरेर हामीहरूले हाम्रो कानुन यहाँ लेखिदिएको छ हामीले यसरी न्याय पाउनुपर्छ भनेर बोल्ने सम्बन्धी ठाउँमा बोल्ने अधिकारको एउटा बाटो हुन्थ्यो, कुन कुन धारा उपधाराहरूमा लेखिदिएको छ खुलाइदिएको छ त्यो जानकारी गरिदिनु।
हस् थ्याङ्क हस् ललितनाथ योगीजी हुनुहुन्थ्यो सुर्खेतबाट। जनार्दन सर, यो नीति नियम बन्छन् योहरू बन्छन् तर हामीलाई थाहा हुँदैन, कसरी थाहा पाउने भन्ने एउटा उहाँको प्रश्न थियो भने अर्को चाहिँ संरचनागत रूपमा उहाँको प्रश्न थियो अर्को।
जुन संरचनागत ढङ्गले स्थानीय सरकार अथवा नगरपालिका गाउँपालिकाले नक्सा पास गरेर मात्र व्यक्तिगत संरचनाहरू सार्वजनिक संरचनाहरू घरहरू निर्माण गर्ने पोलिसी भएको कुरा त सबैलाई विदितै भएको अवस्था छ, र विशेष गरी अपाङ्ग मैत्री र सबैको लागि पहुँचयोग्य संरचना निर्माण गर्ने सन्दर्भमा राज्यले त्यसलाई इन्करेज गर्नको लागि केही कर छुट गर्ने लगायतका प्रावधानहरू पनि अब स्थानीय सरकार भएको हैसियतले विभिन्न स्थानीय तहहरूले आफै कार्यविधि ऐन नियम बनाएर पनि गर्न सक्ने अवस्था अहिले यो संघीयतामा मुलुक गइसकेपछि त्यो अवस्था छ। र यहाँले भने जस्तै त्यो वीरेन्द्रनगर नगरपालिकाले एउटा राम्रो कदम पनि अगाडि सारेको यहाँबाट हामीले जानकारी पनि प्राप्त गऱ्यौँ। र विशेष गरी व्यक्तिगत घर निर्माण गर्दाखेरि पनि अपाङ्ग मैत्री बनाउने सन्दर्भमा उहाँहरूलाई कर छुट गरेर इन्करेज गरेको अवस्था रहेछ। यदि त्यो अपाङ्ग मैत्री उही कर छुट लिनको लागि मात्र बनाउँछु भनेर कमिटमेन्ट गर्ने र सुपरभिजन गर्दाको अवस्थामा त्यस्तो नभएको अवस्थामा नगरपालिकाले निश्चित रूपमा कारवाही गर्न सक्ने मेकानिजम त हुन्छ, तर कहिले काहीँ अब नगरपालिका र त्यो व्यक्तिको मिलोमतोमा पनि त्यस्ता बदमासी भएका छन् भने त्योभन्दा माथिल्लो तहमा उजुरी गरेर त्यसको निश्चित रूपमा पनि सुनवाई हुन सक्छ। त्यो ढङ्गले अगाडि बढ्नको लागि उहाँलाई मैले हार्दिक अनुरोध पनि गर्दछु। र विशेष गरी हरेक संरचना, सार्वजनिक संरचनाहरू अपाङ्ग मैत्री अथवा सबैको पहुँच योग्य बनाउने सन्दर्भमा हाम्रा संविधानदेखि लिएर हाम्रा ऐन कानुन नीति नियमले त्यो परिलक्षित गरेको अवस्था पनि छ। र अहिले अघि हाम्रो लामा सर लामाजीले भने चाहिँ कहिलेकाहीँ हामीले अपाङ्ग मैत्री बनाउने भनेर जुन ढङ्गले गराइराखेका हुन्छौँ र यो नयाँ नयाँ इनोभेसन हुँदै जाँदा त्यो पनि समय सान्दर्भिक नहुन सक्छ। विश्वमा आएका राम्रा नयाँ प्र्याक्टिसहरूलाई र नयाँ इनोभेसनलाई पनि आत्मसात गर्दै र यो सबै तह र तब्काको मानिसहरूले यो ढङ्गले हामीले सोध्नुपर्छ है। यो विपदको घडीमा अथवा अन्य अवस्थामा पनि यो भल्नरेबल ग्रुप बढी सङ्कटासन्न अवस्थामा रहन्छ, त्यस्तो वर्गलाई लक्षित गरेर हामीले काम गर्नुपर्छ। हाम्रो घर परिवार समुदाय समाज जिल्लादेखि लिएर सबैले यो ढङ्गले सोच राखेर अगाडि बढ्यौँ भने यसलाई हामीले सही ढङ्गले एउटा लजिकल इन्डमा पुर्याउन सक्छौँ। होइन अब सरकारकै मात्र मुख ताकेर पनि हुँदैन र हामी अब सरकार पनि चुप लागेर बसेर हुँदैन, सरकारी गैर सरकारी सबै तह र तब्काबाट एउटा इमान्दारितापूर्वक काम गर्दै गयौँ भने निश्चित रूपमा यो हामीले सुरुवात गरेका छौँ। यो जागरण आइसकेको छ र केही समय अगाडि यो खालको जागरण पनि थिएन र यो जागरणलाई मर्न नदिइकन अगाडि बढ्न सक्यौँ भने यस्ता गुनासाहरू सम्बोधन गर्न सकिन्छ भन्ने मेरो ठम्याइ छ।
हजुर रमेश सर, अब हामीसँग समय थोरै छ। अब जस्तो यो हामीले आजको विषयवस्तु छलफल गरिरहँदाखेरि चाहिँ जस्तो अब तपाईँहरू धेरै सङ्घ संस्थाहरू चाहिँ अपाङ्गतासँग सम्बन्धित भएर काम गरिरहनु भएको छ र अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ अब यही आजकै दिनमा जस्तो अब कोभिडको यी विभिन्न समस्याहरू हुँदै गर्दाखेरि छोटोमा सरकारलाई अब भनौँ न जनार्दन सर मार्फत तपाईँका सुझाव के हुन्छन् एकदमै छोटोमा?
धन्यवाद सर। सम्पूर्ण नेपाली अपाङ्गताहरूले पनि अहिले कोभिड भोगिरहनु भएको छ। यो कोभिडको कारणले अपाङ्गता भएका व्यक्तिहरूमध्येमा पनि अझ समस्या चाहिँ अलिक जटिल प्रकारको अपाङ्गता भएका व्यक्तिहरूको हकमा भएको छ। त्यो भनेको चाहिँ उहाँहरूलाई घरबाट बाहिर निक्लिन ननिक्लिनु भन्ने कुरा सरकारले जुन भनेको छ त्यो स्वाभाविक कुरा हो, तर बाध्यता के छ भने अपाङ्गता भएका व्यक्तिहरूले सहायक सामग्री प्रयोग गर्नुहुन्छ, औषधि दैनिक रूपमा प्रयोग गर्नुहुन्छ, तर त्यो चिज त फेरि पनि व्यक्तिहरूको एकदमै आधारभूत आवश्यकताभित्र पर्छ। हो त्यस्ता चिजहरूलाई हामीले सही ढङ्गले उपस्थित व्यवस्था गरिदिन सकेको हुन्थ्यो भनेदेखि चाहिँ हामी बाहिर नदिन पनि सक्छौँ, तर सरकारले त्यहाँसम्म सोचिदिएको स्थिति छैन। आममा हामीले सेनिटाइजर र सरसफाइ भएपछि अनि मास्क दिएपछि यो कुरा चाहिँ तपाईँहरू एकदमै ध्यान दिनुहोस् मात्रै अहिले हामीले भनिरहेछौँ। विभिन्न सङ्घ संस्थाहरूले पनि पहिला सुरु सुरुमा जुन लकडाउनभन्दा अगाडि सहायक सामग्री दिनुहुन्थ्यो, तर अब यो बेलामा चाहिँ दिन सक्ने स्थिति पनि छैन। तर त्यो सहायक सामग्री एउटा व्यक्तिको लागि हामीले महसुस गर्न सक्छौँ कति धेरै यो इमर्जेन्सीसँग जोडिएको सामग्री हो। त्यस कारणले सरकारसँग हाम्रो अनुरोध के छ भने सरकारले बनाउने हरेक योजनाहरू अपाङ्गता भएका व्यक्तिहरूलाई र अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई बुझेको व्यक्ति अथवा पक्षसँग छलफल गरेर र कोभिडसँग जोडिएको सवाल के हो र कसरी सम्बोधन गर्नुपर्छ र कुन पक्षले गर्नुपर्छ भनेर उहाँहरूले संवेदनशील भएर पहिला आफूलाई चाहिँ तयार गरिदिएर योजना बनाइदिनु भयो भने सबैभन्दा राम्रो हुन्थ्यो एउटा कुरा। दोस्रो कुरा, अब फेरि केन्द्रको सरकारले मात्रै यो गरेर पुग्दैन, अब यो कुरा चाहिँ स्थानीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको पनि शिक्षकहरू हुनसक्छ, स्वास्थ्य कर्मीहरू हुनसक्छ, विभिन्न अन्य क्षेत्रका जो तल्लो लेभलका नागरिक समाज हुनसक्छ, उहाँहरूले पनि बुझिदिनु पर्यो। जस्तै उदाहरणको लागि मैले यहाँलाई भनौँ, सरकारले अहिले
छोटोमा रमेश सर हामीसँग समय थोरै
व्यवस्था मिलाइदिनु भन्नुभयो, भर्चुअल पढाइ पढ्नुपर्छ पनि भन्नुभयो, अब त्यो भर्चुअल पढाइ चाहिँ सामान्य विद्यार्थीको लागि होला, तर दृष्टिबिनको लागि, बहिरा व्यक्तिको लागि, अन्य प्रकारको अपाङ्गता भएका व्यक्तिहरूको लागि त्यो भर्चुअल शैक्षिक विधि कसरी हुनसक्छ? त्यस कारणले अब त्यो अपाङ्गता भएका बालबालिकाहरूको अवस्थालाई ध्यानमा राखेर भर्चुअल वा अरू वैकल्पिक शिक्षा के हो भन्ने आशयबाट मैले उदाहरण मात्रै भनेको, त्यस्तै तरिकाले पहिला हामीले योजना र अवस्थालाई ध्यानमा राखेर अनि कार्यक्रम बनाउन सक्यो भने लागू गर्न पनि सकिन्छ र अपाङ्गता भएका व्यक्तिहरू जो जहाँ जसरी बस्नु भएको छ उहाँले आवश्यक अवस्थालाई पनि
धन्यवाद। हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौँ। कार्यक्रम नेपाल चौतारीमा आज हामीले विपद जोखिम न्यूनीकरणका सवालमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता कति महत्त्वपूर्ण छ र किन छ भन्ने विषयवस्तुमा रहेर छलफल गऱ्यौँ। आजको विषयमा छलफल गर्न हामीसँग प्रत्यक्ष जोडिनु भएकोमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव जनार्दन गौतम सर हुनुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी
यहाँलाई पनि हाम्रा कुरा राख्ने मौका दिएकोमा धेरै धेरै धन्यवाद।
त्यसै गरी नेपाल अपाङ्ग महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश लामाज्यू तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
धन्यवाद सम्पूर्ण अपाङ्गता भएको व्यक्तिहरूको तर्फबाट तपाईँलाई।
कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना प्रश्न तथा जिज्ञासा राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। भोलिको नेपाल चौतारीमा हामी अर्को नयाँ विषयवस्तुमा छलफल गर्न बिहान सभा 8 बजे आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त नमस्ते, तपाईँको दिन शुभ रहोस्।